بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يسألونك عن الأهلة، یہ لوگ آپ سے چاند کے بارے میں پوچھتے ہیں. قل ہی مواقیت للناس والحج، آپ کہہ دیجئے کہ وہ لوگوں کے لیے وقت معلوم کرنے کا اور حج کو معلوم کرنے کا ذریعہ ہے. وليس البر بأن تأتوا البيوت من ظهورها، اور نیکی یہ نہیں ہے کہ تم گھروں کو اپنے گھروں کی پشت کی طرف سے آؤ. ولیکن البر من اتقا، بلکہ اصل نیکی تو اس شخص کی نیکی ہے جو متقیانہ زندگی گزارے. وَأَتُوا الْبُيُوتَ مِنْ أَبْوَابِهَا، اور گھروں میں اپنے گھر کے دروازے سے داخل ہو. وَاتَّقُوا اللَّهَ لَعَلَّكُمْ تُفْلِحُونَ، اور اللہ سے ڈرتے رہو تاکہ تم فلاح پا جاؤ. حضور پاک صلی اللہ علیہ وسلم کے ساتھ ابتدا سے لے کے آپ علیہ الصلوۃ والسلام کے وصال تک کا جو عرصہ ہے وہ 23 سال پر مشتمل ہے. 23 سال کے عرصے میں قرآن کریم نے ان کی طرف سے کیے گئے 14 سوالات کو نقل کیا ہے. سورہ بقرہ کے اندر کچھ 6 سوالات کا ذکر آیا ہے ان کے. تو یہ پہلا سوال ہے. اس کے اندر ایک بات غور کرنے والی ہے، وہ یہ کہ صحابہ کی طرف سے اتنے زیادہ طویل عرصے کے اندر اس قدر مختصر سوالات، اس قدر کم سوالات، یہ کس چیز کی نشاندہی کرتے ہیں؟ کیا دین کا جذبہ کم تھا، یا علم کا شوق نہیں تھا، یا کچھ اور وجہ تھی؟ دین کا جذبہ نہیں تھا، یہ بھی نہیں ہے، کیونکہ دین کے واسطے جیسے انہوں نے قربانیاں دی ہیں اور اس کا کوئی تصور بھی نہیں کر سکتا. تو قربانیاں دینا تو دور کی بات ہے، ان قربانیوں کے دینے کا کوئی تصور بھی آج کے زمانے میں نہیں کر سکتا. علم کا شوق نہیں تھا، یہ وجہ بھی نہیں تھی. ایک ایک حدیث کی خاطر ان لوگوں نے سینکڑوں میل کا سفر کیا، مدینے سے دمشق کو، کوفہ سے دمشق کو، مصر کو. اونٹوں پہ سوار ہو کے وہ لوگ، گھوڑوں پہ سوار ہو کے وہ لوگ ایک ایک حدیث کی خاطر سفر کرنے والے تھے. جن کے دل علم کی طلب سے اور علم کے شوق سے خالی ہوتے ہیں، وہ اتنے طویل سفر وہ بھی ایک دو حدیثوں کے واسطے نہیں کیا کرتے. تو دین کی عظمت، دین پر عمل کا شوق کم تھا، یہ وجہ بھی نہیں تھی. دینی علم کی طرف سے جیسے بے رغبتی اس زمانے میں عام ہے، وہ وجہ بھی نہیں تھی. پھر کیوں تھا یہ؟ یہ اس وجہ سے تھا کہ حضور پاک صلی اللہ علیہ وسلم کی اور اللہ کے پیغمبر کی عظمت تھی جو ان کو کثرت سوال سے روکتی تھی. تو گویا ادب مانع تھا سوال سے. طبیعتوں میں ایک جھجھک ہوتی ہے، حیا، ادب اور حیا کی ایک ہی بنیاد ہے اور وہ ہے جھجھک. ادب اور حیا کی ایک بنیاد ہے اور وہ ہے جھجھک. وہ جھجھک پھر جیسے ادب اور حیا کی قسمیں بنتی ہیں، وہ جھجک کی قسمیں بھی بن جاتی ہیں. کبھی عرفی رہتی، کبھی عقلی رہتی، کبھی ایمانی رہتی، کبھی طبیعی رہتی. دوسری امتوں سے اگر آپ کمپیئر کر کے دیکھیں، ان کو بولا گیا گائے کاٹو تو کتنے سوالات کر ڈالے. یہاں پر یہ ہے کہ 23 سال عرصے کے اندر جو سوالات کیے گئے، حدیثوں کے اندر بھی صحابہ کے جو سوالات ہیں، یہ تو قرآن کے اندر جو منقول ہیں وہ 14 ہیں، حدیثوں میں بھی کچھ اور ہیں، وہ بھی ملا لیں تو اس قدر کثرت نہیں ہے کہ اس کو 23 سال کے عرصے میں بہت زیادہ کہا جا سکے. کم ہے وہ وہی ہے کہ حضور پاک صلی اللہ علیہ وسلم کی اور اپنے دینی پیشوا کی اور اللہ کے رسول کی عظمت دلوں کے اندر اتنی ہے کہ زیادہ سوال کرنے کو وہ بے ادبی سمجھتے ہیں اور اس لیے وہ سوالات کرنے سے بچتے ہیں. امت مسلمہ کے اندر مجموعی طور سے یہ بات پائی جاتی ہے. لیکن جیسا جیسا بے دینوں کے ساتھ میں غیر مسلموں کے ساتھ میں اختلاط امت مسلمہ کا بڑھتا جا رہا ہے تو ان صفات کی طرف سے ظاہر فرق آ رہا ہے. لوگ مسجدوں میں آنے والے آ کے جس سوال کے لیے آئے تھے وہ سوال بھول جاتے ہیں. اب یہ ادب پہ محمول کرنا یا قوت حافظہ کی کمی پہ محمول کرنا سمجھ میں نہیں آتا. لیکن امت کے اندر یہ ذہن پایا جاتا ہے کہ مفتی صاحب کو مولانا کو جس سے بھی انہوں مسئلہ پوچھنے آ رہے ان کو زیادہ تنگ مت کرو بھائی, مختصر جو ضرورت کی بات ہے پوچھ لو. یہ ذہن میں چلنا, یہ ذہن میں یہ تصور چلنا خود ہی ادب کی دلیل ہے. امت مسلمہ کی خاصیت ہے کہ یہ ایک مجموعی طور سے اس کے اندر ادب والا ذہن پایا جاتا ہے, ادب والی طبیعت اور مزاج اس کا ہے, اس کو باقی رکھنے کی ضرورت ہوتی ہے. بولنے کی جو آزادی دی گئی ہے اس آزادی نے اس جیسے امتیازات اور خصوصیتوں کا بیڑا ڈبا کے رکھ دیا ہے. جن لوگوں میں یہ غیروں کے دیے ہوئے علوم, غیروں کے دیے ہوئے تحقیقات, غیروں کے دیے ہوئے مزاج جن لوگوں نے اپنا لیے نا, پھر ان کے پاس میں یہ ملی اختصاصات, یہ دینی غیرتیں اور یہ قومی حمیتیں, یہ چیزیں باقی نہیں رہی ان کے پاس میں. اپنی چیزوں کو کھو کے دوسروں کی چیزوں کو انہوں نے حاصل کیا ہے. حالانکہ جو ان کو امت محمد میں ہونے کی وجہ سے ان کو جو چیزیں ملی تھی صلی اللہ علیہ وسلم, وہ بے بدل ہیں, وہ بے مثل ہیں, وہ ایسی ہیں کہ قرآن میں ان کا ذکر ہے, وہ قابل رشک چیزیں ہیں, وہ ایسی نہیں ہیں کہ ان کو دے کر ہم کوئی اس سے کمتر چیز خریدیں. الغرض تو صحابہ کے سوالات کے حوالے سے حضرت ابن عباس رضی اللہ عنہ امام المفسرین کا یہ تاثر ہے کہ صحابہ نے جو کم سوال کیے ہیں وہ کم سوال کی وجہ یہ ہے کہ وہ لوگ حیا زیادہ کرتے تھے, ادب زیادہ کرتے تھے. تو ادب مطلوب ہے شریعت کے اندر. کہنے والے تو کہتے ہیں کہ دین پورا کا پورا, عبادات سے لے کے سیاسیات تک, اگر علم کی گہرائی نصیب ہو تو سمجھ سکتے ہو کہ وہ ادب پر ہی مشتمل ہے. یعنی ہر جگہ آپ کو ادب نظر آئے گا, اور واقعتاً ہے بھی ایسا, جو محققین ہیں ان کا ماننا ہے, یقین ہے ان کا اس بات پر. سوال صحابہ کا جو تھا وہ یہ کہ چاند کو ہم دیکھتے ہیں شروع شروع میں بالکل منحنی انداز کا, بالکل ضعیف سا, کمزور سا نمودار ہوتا ہے, پھر اس کے بعد بڑھتے 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 بدر کامل بن جاتا ہے, پھر گھٹنا شروع ہوتا ہے تو بالکل غائب ہو جاتا ہے. یہ جو ہے اس کی جو ترتیب ہے اس کی کیا حقیقت ہے, ایسا کیوں ہوتا ہے؟ ایک یہ کہ اس کی حقیقت کیا ہے, اور دوسرے کہ ایسا کیوں ہوتا ہے, یعنی اس میں فائدہ کیا ہے. لوگوں نے یہاں اس سوال, صحابہ کے اس سوال کا مطلب دونوں باتیں لی ہیں, کہ صحابہ نے کیا پوچھا, کہنے والوں نے کہا کہ حقیقت پوچھی, اور دوسرے لوگوں نے کہا کہ نہیں حکمت پوچھی. جواب جو دیا گیا ہے وہ یہ ہے, وہ فائدے اور حکمت سے متعلق ہے, حقیقت سے متعلق نہیں ہے. حقیقت جان کے تم کو کچھ ملنے والا نہیں ہے, تم حکمت اور فائدہ جان لو. اب دیکھیے یہاں پر دو باتیں ہو سکتی ہیں. کیا کہ ایک بات کا مطلب وہ لیا جائے جس کا تعلق حقیقت سے ہے, اور اسی ایک سوال کا تعلق لیا جائے اس انداز میں کہ اس کا تعلق حکمت سے مانا جائے. یہاں بات آ کے رکتی ہے, صحابہ پوچھنے والے ہیں تو کیا پوچھا ہوگا انہوں نے؟ ہر بات کا مطلب بولنے والے کے لحاظ سے ڈیسائیڈ کیا جاتا ہے. پوچھنے والے صحابہ ہیں تو انہوں نے حقیقت پوچھی ہوگی یا حکمت. اگر طبیعت میں مزاج میں ادب ہوگا تو وہ یہی بولے گا کہ حکمت پوچھی ہوگی. طبیعت میں مزاج میں اگر ادب نہیں ہے تو پھر وہ ہوگا یہ کہ دوسری طرف بھی جا سکتے ہیں. یہ بولنے کا مطلب, یہ بات بتانے کا مطلب یہ نہیں ہے کہ جن لوگوں نے یہ کہا ہے کہ صحابہ کا یہ سوال حقیقت سے متعلق تھا وہ بے ادب ہیں, یہ بولا نہیں جا رہا. یہ بولا جا رہا ہے کہ جن لوگوں کا جھکاؤ اس طرف ہے کہ سوال مبنی پر حکمت ہونے پر سوال کیا جا رہا ہے, اس میں اس کی حکمت پوچھی جا رہی, فائدہ پوچھا جا رہا, یہ ادب کی ذہنیت کی غمازی اور عکاسی کرتا ہے, یہ بولا جا رہا. وجہ اس کی یہ ہے کہ بڑے بڑے مفسرین نے یہ لکھا ہے کہ یہاں جو سوال ہے وہ حقیقت سے متعلق ہے, تو ہم ان سب کو بے ادب تو نہیں بول سکتے, اور صحابہ کو وہ بے ادب قرار دینا تو ان کا ایسا کرنا پھر صحابہ کے بارے میں گویا بدگمانی, ایسا نہیں, یہ نہیں کہا جا رہا. اس لیے الغرض اس کا فائدہ پھر کیا بتایا گیا اللہ کی طرف سے, वो ये बताया गया मवाकितु लिन्नासि वल हज, चांद के ये जो घटने बढ़ने में फायदा ये है कि इसके जरिए से तारीखों का, दिनों का और वक्त का तायुन होता है। इस्लामी इबादात हो या इस्लामी मामलात हो, माशरत के अहकाम हो, उनके अंदर चांद का एतबार किया गया है। रमजान कब से शुरू होगा, खत्म कब होगा, ईद कब पढ़नी है, जिलहज कब से शुरू होगा, 9 जिलहज कब है, 10 जिलहज कब है, हज कब करना है, मुहर्रम का 10वीं मुहर्रम का रोजा कब रखना है, 9वीं अरफा का रोजा कब रखना है, 15वीं शाबान का रोजा कब रखना है, इन चीजों का जो कुछ डिसाइड करेंगे वो कैसे करेंगे, उसका उसके अंदर एतबार है चांद का। कुरान करीम की मुख्तलिफ आयतें इस बारे में हैं कि इबादतों वगैरह का एतबार चांद से करेंगे या सूरज से। ये आयत बताती है कि चांद से। एक और आयत है हुवल्लज़ी जअल शम्सा वल क़मर ज़िया, हुवल्लज़ी जअल शम्सा ज़ियाअ वल क़मर नूरन वक़द्दरहु मनाज़िल लितअलमू अदद सिनीन वल हिसाब। सूरज को अल्लाह ने रोशनी रोशन बनाया है, वल क़मर नूरन चांद को भी रोशन बनाया है, वक़द्दरहु मनाज़िल और चांद की मंजिलें अल्लाह ने मुकर्रर कर दी है, रास्ते उसके बना दिए हैं, लितअलमू अदद सिनीन वल हिसाब, ताकि तुम सालों का हिसाब रखो, औकात का हिसाब रखो तुम। यहां पर भी चांद से मंसूब किया गया औकात। सूरह बनी इसराइल के अंदर एक और आयत है, फमहौना आयत अल-लैल वजअलना आयत अन-नहार मुबसिरतन लितबतगू फजलन मिन रब्बिकुम वलितअलमू अदद अस-सिनीन वल हिसाब। हमने चांद की रोशनी को मिटा करके दिन की रोशनी को, उजाले की रोशनी को नुमाया कर दिया, और यह इसलिए किया ताकि तुम अल्लाह का शुक्र अदा करो, अल्लाह के फजल को तलाश करो, और इसलिए ताकि तुम औकात का हिसाब रखो। तो इस आयत सूरह बनी इसराइल की इस आयत के अंदर अल्लाह ताला ने मामलात और इबादात को सूरज के साथ में जोड़ा हुआ है। बाकी दो आयतों के अंदर और खासकर आज तिलावत की गई आयत के अंदर चांद से जोड़ा हुआ है। इसमें उलमाए किराम ने लिखा है कि जाहिर सी बात है कि जो सूरज वाला हिसाब है, सूरज वाला कैलेंडर है, उसको फॉलो करना शरान नाजायज नहीं है, वो उसी की तरफ इशारा है, उससे भी हिसाब रखा जा सकता है। लेकिन अहमियत किसको है और बुनियादी तौर पर कहा क्या जाएगा कि इस्लाम में किसका एतबार है, तो उसके लिए फिर ये दो आयतें हैं। यहां आजकल हम अपने माशरे के अंदर अगर इस चीज को देखें तो बड़े ही अफसोस की बात है कि लोगों को महीने तक याद नहीं रहते कि इस्लामी कौन से महीने चल रहे हैं। रजब चल रहा, सफर चल रहा, रबीउल अव्वल चल रहा, रबीउल सानी चल रहा, जुमादल उला चल रहा, जुमादल उखरा चल रहा, कौन सा महीना चल रहा, लोगों को इसका आइडिया नहीं होता। साल भर के अंदर बस उनको एक बुनियादी, रमजान आने से पहले रमजान की आमद का एक गलगला होता है, तो उसके अंदर रमजान आने वाला है ये शोर होता है, या खुतबों के अंदर अइम्मा वगैरह बयान कर देते हैं, तो उसके बयान करने से, उसके सुन लेने से थोड़ा जहन में आ जाता है कि अच्छा शाबान चल रहा है, अभी रमजान भी आने वाला है, या मेराज का वाकया आ गया तो समझ में आ गया कि रजब का महीना चल रहा है, इस किस्म की चीजें। तो लोगों के जहनों से ये जो इस्लामी कैलेंडर और चांद के कैलेंडर को फॉलो करने का जो जहन हट गया या कम और खत्म हो गया है, ये बहुत परेशानी की बात है। कमरी हिसाब को जहन में रखना और उसके हिसाब उम्मत मुस्लिमा पर उसका हुक्म, कमरी हिसाब को याद रखना, इसका हुक्म क्या है? इसका शरई हुक्म है कि यह फर्ज किफाया है। जाहिर सी बात है इस फर्ज किफाया के अदा करने वाले तो हैं, लेकिन किस कदर कम तादाद में है। उम्मत मुस्लिमा के पास में मिल्ली और दीनी शुऊर या गैरत उनकी इस कदर सो गई है कि उन लोगों को इसकी तरफ से बिल्कुल मुगफल पाया जाता है, गफलत बरतते हुए पाया जाता है। अब महीने किसी को याद, तारीखें तो छोड़िए, महीने अगर याद नहीं है तो किस कदर अफसोस की बात है। तो अगर हमारी जॉब वगैरह के अंदर, दूसरी और चीजों के अंदर, जहां हम दूसरों के पाबंद हैं और वो लोग ये सूरत से चलने वाले कैलेंडर को फॉलो करते हैं तो कोई मसला नहीं है, उसमें कोई हर्ज भी नहीं है, शरीयत एतबार से कबाहत नहीं है। लेकिन अपने निजी मामलात के अंदर अगर हम चांद के कैलेंडर को फॉलो करें और उसकी तारीखों को याद रखें, महीनों वगैरह का हिसाब रखें, उसको जहन में रखें, तो ये हमारे एक फर्ज किफाया के काम के अंदर शुमूलियत की वजह से अजर और सवाब का बाइस भी होगा, और दूसरे हमारी कौमी और दीनी मिल्ली इसके गैरत का और हमीयत का भी सबूत इसके जरिए से होगा। वरना ये बड़ी अफसोस की बात है कि हम लोगों को दीनी हिसाब जिस तरीके से याद रखने का हुक्म दिया गया है, वो तरीके को हम खुद भुला डालें या हम अपने माशरे के अंदर उसको रवाज नहीं दें। मामलात और माशरत से चांद की तारीखों का या चांद से उनका ताल्लुक कैसे है, वो ऐसे है, इद्दतों का तायुन हो गया, मामला जो बांधे जाते हैं, कर्ज वगैरह की जो मुद्दतें मुतय्यन की जाती हैं, उधार देने करने के जो सिलसिले चलते हैं, ये सारी चीजें उसके अंदर शरीयत का हुक्म ये है कि जब तारीख का तायुन करो तो कमरी महीनों से करो, इद्दत मुतायन इद्दत को गिन शुमार करना है तो कमरी महीनों से करो। तो माशरत के अंदर मामलात के अंदर इसका इस तरह से ताल्लुक और दखल है। उसके बाद वलैसल बिर्रु बिअन्थातुल बुयूत मिन ज़ुहूरिहा वाली हिस्से में ज़माने जाहिलियत के अंदर लोगों को हज के हवाले से एक जो गलत फहमी थी उसका इजाला फरमाया गया है। उनको गलत फहमी क्या थी, वो ये थी ज़माने हज में चूंकि वो मक्का में रहने वाले या आसपास रहने वाले थे तो हज के लिए हज का एहराम बांध के घरों से चले जाते थे। अब घर आने की जरूरत होती तो अपने घर को वापस आते हुए घर के दरवाजे से आने को समझते थे कि ये जायज नहीं है हमारे वास्ते, इसलिए घरों के पीछे से दीवार तोड़ के नकब लगा के आते थे। तो घर घर में दरवाजे से आना जायज था, इसको नाजायज समझ लिया हुआ है, पीछे से आना जरूरी समझ लिया हालांकि ये जरूरी नहीं था, ये गलत फहमी थी उनको। और फिर इसको समझ क्या रहे थे कि अगर हम सामने से आते हैं दरवाजों से घरों के अंदर आते हैं तो गोया ये ऐसा है जैसा हम जो है ना हज छोड़ के अपने घर घर की तरफ आ गए, ऐसा समझते थे वो। और अगर हम नकब लगा के पीछे से दीवार तोड़ के घर में घुस के आते हैं तो किसी कदर हमारा हज अभी बाकी है और हमारा हज से अभी ताल्लुक बाकी है, ये इसकी निशानी समझी जाती थी। अल्लाह तआला ने फरमाया तुम इसको नेकी समझ रहे हो ना कि सामने दरवाजा जो खुला हुआ है उसको छोड़कर दूसरी तरफ से दीवार तोड़ के उसके बाद दीवार फलांग के तुम लोग घरों में आ रहे हो, ये तुम नेकी समझ रहे हो। वलैसल बिर्रु बिअन्थातिल बुयूत मिन ज़ुहूरिहा, अपने घरों को मौसम हज के अंदर ये उनके पुश्तों से नकब लगा के या दीवारें तोड़ के या फिर दीवारें फलांग के चढ़ के आना ये कोई नेकी की बात नहीं है। वलकिन्नल बिर्रु मन इत्तका, नेकी असल में उस शख्स की नेकी है जो तकवे वाली जिंदगी गुजारे। अब तकवे के अंदर फराइज की अदायगी आती है, मुहर्रमात से बचना आता है, फराइज वाजिबात का अदा करने वाला और मुहर्रमात से बचने वाला मुत्तकी है। वातुल बुयूत मिन अबवाबिहा, अब इजाजत दे दी गई कि तुम खामखा की एक कुल्फत में अपने आप को मुबतला रखे हुए हो उसकी जरूरत नहीं है, अब जब जरूरत से घर आना हुआ और एहराम तुम बांधे हुए हो हज तुम्हारा चल रहा हो आओ कोई मसला नहीं और अपने घरों में दाखिल हो दरवाजों से जो बने हुए हैं पहले से। वत्तकुल्लाह लअल्लकुम तुफ्लिहून, और यहां इधर उधर के दूसरे तरीके ढूंढने ढांढने की जरूरत नहीं है, अल्लाह से डरते रहने का जो एक बुनियादी उसूल है बस उस उसूल पे चलते रहना तुम्हारे वास्ते तुम्हारी कामयाबी के वास्ते फलाह के वास्ते काफी है। यहाँ एक बहुत बुनियादी उसूल दिया गया है इस आयत के अंदर अगर गौर किया जाए तो वो वही है जो बिदत के हवाले से है, गैर जरूरी को जरूरी समझ लेना वाला जो जहन था उसकी तरदीद है इसके अंदर, उसी को फरमाया जा रहा कि गैर जरूरी को जरूरी समझ लेना ये दीन नहीं है और जरूरी को गैर जरूरी समझ के तर्क कर देना ये भी दीन नहीं है, बल्कि जिसको जो दर्जा शरीयत ने दिया हुआ है उसको उसी दर्जे में रख के फिर अमल में अपनी अपनी जिंदगी में लेके आना यही असल में दीन है। वलाकिन अल-बिर्र मन इत्तका, तआला इल्म सही अमल मकबूल की तौफीक नसीब फरमाए।